सम्पूर्णलाई नमस्कार छ। मेरो पोडकास्ट ओम सर्वे भवन्तु सुखिनमा र आजको पोडकास्ट लिएर आएको छु म तपाईँकै साथी साजन कोइराला। र आजको पोडकास्टको विषय रहेको छ पहिचानभित्र लुकेको सत्यता। आजभोलि मानव समाज र विशेष नेपालमा पहिचानका कुराहरू उठिरहेका छन् र यस कुरा यसभित्रको सत्यता के छ, पहिचानको सुरुवात कसरी हुन्छ भन्ने कुरा बुझ्नको लागि हामीले हाम्रो ब्रह्माण्ड हाम्रो पृथ्वीको उत्पत्तिबाटै जानुपर्ने हुन्छ जस्तो मलाई लाग्दछ। ब्रह्माण्ड यो संसारलाई हेर्ने हो भने के पाइन्छ भन्दाखेरि यो ब्रह्माण्ड जुन हामी देख्ने ब्रह्माण्ड छ, हामीले देख्ने ब्रह्माण्ड अनुभूति गर्ने ब्रह्माण्ड 5% मात्र छ जुन चाहिँ हामीले थाहा पाउने तत्त्व इलिमेन्टले बनेको छ। त्यसै अरू नथाहा पाउने 95% चाहिँ डार्क म्याटर डार्क इनर्जी हामीले अनुभव र देख्न नसक्ने वस्तुबाट बनेको छ। जसरी यो ब्रह्माण्डका हरेक चिज चाहे त्यो नेबुलाबाट ग्यालेक्सी तारा ग्रह उपग्रह विज्ञान प्रकृति प्रकाश गुरुत्व बल गीत सङ्गीत प्रेम करुणा कहिले पनि आफ्नो पहिचान जात र मानव निर्मित धर्मको पिञ्जडामा कैद हुन जानेको छैन। तिनमा आफ्नै स्वधर्म हुन्छन्, त्यसैले अजर अमर र प्यारा हुन्छन्। यो कुरा हामीलाई थाहा छ, कुनै पनि कुरा अजर अमर र प्यारो हुनु छ भने त्यो सधैँ पहिचान जात र मानव निर्मित धर्मको पिञ्जडामा कैद हुन जानेको हुँदैन। तर आजभोलि त्यही ताराबाट बनेको सानो ग्रह पृथ्वीमा जब कमेन्टहरूको लगातार आक्रमणसँगै पृथ्वीमा पानी आयो र पानीसँगै आएको इमिनो एसिडबाट एककोशीय बहुकोशीय हुँदै करिब 3 लाख वर्ष पहिले वातावरण परिवर्तन अनुवंशिक परिवर्तनबाट मानव बनेको स्तनधारी जीवलाई आज आफ्नो पहिचान चाहेको छ, आफ्नो जात चाहेको छ, धर्म चाहेको छ, आफ्नो अस्तित्व जोगाउन मर्न र मार्न तयार भएको छ। फेरि एकचोटि भन्छु ल, जब ताराबाट सानो ग्रह पृथ्वीमा लगातार कमेन्टहरू झर्न थाले, कमेन्ट्स भनेको के भन्नु होला, कमेन्ट्स भनेको चाहिँ ग्यास आइसले जमेर बनेको छ ठोस पदार्थ जुन चाहिँ पृथ्वीमा आउँदाखेरि पग्लेर अनि यहाँ चाहिँ पानी हुन्छ आएको भन्ने मानिन्छ विज्ञानको आधारमा। यसरी पानी र पानीसँगै आएको इम्युनो एसिडबाट एक कोषीय जीवको उत्पत्ति भएको थियो। एक कोषीयबाट बहुकोषीय हुँदै करिब 3 लाख वर्ष पहिले वातावरण परिवर्तन र अनुवंशिक परिवर्तनबाट मानव बनेको स्तनधारी जीवलाई आज आएर आफ्नो पहिचान जात र धर्म चाहेको छ, आफ्नो अस्तित्व जोगाउन मर्न र मार्न तयार भएको छ। सधैँ त न तिम्रो पहिचान रहन्छ न मेरो पहिचान रहन्छ, न तिमी न म जब हाम्रो सूर्यको त जन्म र मृत्यु हुन्छ, लाइफ साइकल अफ सन भन्छ, सूर्यको त जन्म मृत्यु हुन्छ भने को हौ हामी जति रहन्छौँ प्रेम एकता प्रकृति र अन्य जीवको पनि संरक्षण गर्दै खुसीसा जीवन बिताउँ, यही नै हाम्रो स्वधर्म हुनुपर्छ। पृथ्वी सबै जीवको साझा घर हो, मानिसको मात्र पेवा होइन, जो सुरुमा आयो त्यसकै हुने हो भने मान्यताले अहिले हाम्रो समाज जो सुरुमा आयो त्यसकै हो राज्य त्यसकै हो देश त्यसकै हो भूमि हुन्छ। यसमा पनि हामीले हेर्ने हो भने अहिले जुन हामीले भूगोल हेर्छौँ त्यो भूगोल पनि एउटा समाजसँगै थियो, पछि विभिन्न प्लेटलेट्स तल भएका प्लेटलेट्सहरू सर्दै सर्दै एक ठाउँबाट अहिलेको एथिक सागर नेपाल जहाँ छ एथिक सागर यहाँ चाहिँ इन्डियन प्लेट तिब्बतन प्लेटको टक्रावबाट नेपाल बनेको भनिन्छ। भनेपछि यो ठाउँ पनि परिवर्तनशील छ, यो ठाउँ पनि कसैको यही ठाउँ हाम्रो भन्ने पनि प्रमाण छैन। त्यसमध्ये हाम्रो उत्पत्ति त विभिन्न समय 3 लाख वर्ष पछाडि 3 लाख वर्ष अघि विभिन्न वातावरण परिवर्तन र हाम्रो जिनमा आउने जेनेटिक परिवर्तन अनुवंशिक परिवर्तनबाट एउटा स्तनधारी जीवबाट मानव बनेको जीवलाई आज आफ्नो पहिचान चाहिएको छ। त्यही भएर यो पृथ्वी सबैको साझा घर हो, मानिसको मात्र पेवा होइन, जो सुरुमा आयो त्यसकै हुने हो भने त पृथ्वीमा हाम्रोभन्दा बढी अधिकार त महोदय ब्याक्टेरिया कमिला माछा चरा खसी बाख्रा अथवा गाई गोरुकै होला। त्यही भएर पहिचानको लडाइँ भन्दा पनि प्रेम र एकताको लडाइँ लड्नुपर्छ हो, आफ्नो पहिचान जोगाउनुको लागि त्यसभित्र रहेका सत्यतालाई जोगाउनुको लागि भाषा लिपि अनि कुन लिपि भाषा वेशभूषा संस्कारहरूको संरक्षण गर्न सक्छौँ, तर त्यसमा भएका रूढिवादी त्यसले ल्याउने विसङ्गतिलाई चाहिँ हामीले हटाउँदै जानुपर्छ भन्ने मान्यता म राख्दछु। अब आर्य आजभोलि आर्य संस्कृतिलाई सबैले यो आर्य संस्कृतिको विरोध गरेको पाउँछु, र जब मान्छे इभोल्युसन हुँदै गयो आधुनिक मानिस, तब जुन इन्डियन प्लेट र तिब्बतीयन प्लेट छ यसमा विशेष प्रभाव राखेको थियो आर्य संस्कृतिले। होइन, आर्य संस्कृतिको बारेमा विभिन्न थोमस म्याक्समुलर जस्ता व्यक्तिहरूले पनि भनेका छन्, म्याक्समुलर जस्ता व्यक्तिहरूले पनि यसको बारेमा कुरा गरेका छन्, लुइस जकलुइट जस्ता व्यक्तित्वले पनि कुरा गरेका छन्। अनि यसमा आउने प्रमुख कुरो अब मनुस्मृति, होइन, आजभोलि जसले पनि मनुस्मृतिको विरोध गरेको पाइन्छ, मनुस्मृतिले यो ल्यायो, मनुस्मृतिले गर्दा चाहिँ विभिन्न समस्याहरू ल्यायो भन्छ। अब आर्य संस्कृतिले के दिएको छ त्यसको बारेमा कुरा गरौँ। आर्य संस्कृति पुरा गलत हो या पुरा सही हो? पुरा सही हो, मानव हो, मान्छेबाट बनाएका हरेक चिज गलत हुनसक्छ। पुरा सही हो, सत्यता भन्ने चिज सधैँ रहन नसक्छ। त्यसैले अब यसलाई बुझ्नु पर्दा कसरी बुझ्ने त भन्दाखेरि, जुन हामी मनुस्मृतिको बारेमा कुरा गर्छौँ, मनुस्मृतिले गर्दा अहिले जुन द्वन्द्व छ ब्राह्मण यो ब्राह्मणवाद आर्य संस्कृति भन्छ, ब्राह्मणवाद यो मान्छेले किन उचालिरहेको छ त्यो मलाई थाहा छैन, तर मनुस्मृति भनेको एउटा बेलामा मनुस्मृति करिब ईसापूर्व 400 वर्ष अघिको मानिन्छ, र यसको आधुनिक मनुस्मृति जुन वर्तमान मनुस्मृति छ म्याक्समुलरका आधारमा, हामी सबैले मान्ने म्याक्समुलर उसले चाहिँ मानव सभ्यता इतिहासको बारेमा खोज गर्थ्यो, उसले चाहिँ विक्रम संवत 57 हो भन्छ, अर्थात् विक्रम संवत 57 भनेको आजभन्दा करिब 2080 भनेपछि करिब 2030 वर्ष अघि जस्तो लाग्छ। ओ, के छ त त्यसो भए मनुस्मृतिमा त्यस्तो? हामी सबले मनुस्मृति नपढिकन मनुस्मृतिको बारेमा चाहिँ यस्तो गरौँ भन्छौँ। मनुस्मृतिको पहिलो मनुस्मृतिमा जम्मा 11 अध्याय छन्। प्रत्येक अध्यायमा पहिलो अध्यायमा जगतको उत्पत्ति, कसरी जगतको उत्पत्ति भयो भनेर एउटा कन्सेप्ट दिएको छ। भनेपछि त्यो समयमा पनि मान्छेले लेख्थे, त्यो बुझौँ न, त्यतिखेर पनि मान्छेले एउटा भाषाको विकास गरिरहेको थिए, लिपिको विकास गरिरहेको थिए, उनीहरूले जगतको कसरी उत्पत्ति भएन खोज गरिरहेको थिए, त्यो आर्य संस्कृति हो, त्यो आर्य समाज हो, जगतको उत्पत्तिको बारेमा छ। संस्कार विधि, हाम्रो 16 संस्कारको बारेमा, होइन, हाम्रो 16 मान्छे जन्मिएपछि उसको पेटमा, अहिले जुन हामीले एउटा बच्चा जन्मेपछि कसरी उसको पेटमा रहेदेखि ऊ मर्नुसम्म कुन कुन संस्कारहरू राख्नुपर्छ भन्ने कुराहरू छ, सबै वैज्ञानिक आधारमा छ, एकचोटि अध्ययन गर्न सक्नुहुन्छ। त्यस्तै संस्कार विधि, व्रतचर्य, व्रतहरू, आचरणहरू कस्तो गर्ने, उपचारका विधिहरू छ दोस्रो अध्यायमा मनुस्मृतिको 2 संस्कार विधिहरू, 16 संस्कारको बारेमा व्रतचर्य, हामीले कसरी व्रत गर्ने, व्रत किन गर्ने, यो हाउडियो भन्नेमा थाहानुहुन्छ भने इन्टरमिडिएट फास्टिङ गरेर चाहिँ क्यान्सरलाई पनि निको पार्न सकिन्छ भनेर जापानिज वैज्ञानिकले नोबेल प्राइज पाइसकेका छन् शिक्षा शास्त्रपट्टिको। भनेपछि त्यो कुरालाई उनले त्यसरी उठाएका थिए, उपचार विधिहरूको बारेमा छ। अध्याय 3 स्नान, हामीले किन स्नानको बारेमा, विवाह लक्षणको बारेमा, विवाह गर्ने महायज्ञ कस्तो कस्तो यज्ञ गर्नुहुन्छ, श्राद्ध कल्प हामीले श्रद्धा गर्नुपर्छ हाम्रा पूर्वजहरूलाई भन्ने कुराहरू छ। वृत्ति लक्षण भनेको हामीले आर्थिक आमदानीको लागि के गर्नुपर्छ, स्नातक व्रत भनेको पढ्नुपर्छ भन्ने कुराहरूका, किन पढ्नुपर्छ, छोरीलाई पनि पढाउनुपर्छ भन्ने कुराहरू यहाँ छ। 500 भक्ष्य, हामीले अरू पनि जीवलाई त्यतिकै मार्नु हुँदैन, हामी शुद्ध हुनुपर्छ, अशुद्धि बाटो बस्नुपर्छ, एउटा महिला भएपछि महिलाले कस्तो कस्तो धर्म निर्वाह गर्नुपर्छ हो, यसमा एउटा चिज आउँछ महिलालाई अधिकारको कुरा पनि दिएको छ यहाँ। महिलाले पनि पुरुष सँगसँगै एउटा पुरुष जति केही हुनुपर्छ, माता सुसर हुनुपर्छ भनेर एउटा अधिकार दिएको छ नि सँगै महिलालाई त्यतिखेरको समाजमा। आजभन्दा तपाईँ आफै सोच्नुहोस्, आजभन्दा करिब 2500-3000 वर्ष अगाडि, अहिले त एउटा महिलालाई बलात्कार हुन्छ, उसको रेप हुन्छ, उसकै समाज र सोसाइटीमा यो तरिकाले हेर्छ भने आजभन्दा करिब 2500-2600 वर्ष अगाडि के हुन्थ्यो। त्यही भएर महिलालाई चाहिँ संरक्षण गर्नुपर्छ भन्ने कुरा त्यहाँ लेखिएको छ। म घरमा रहँदाखेरि पिताको संरक्षणमा रहनुपर्छ, बिहे भइसकेपछि श्रीमानको संरक्षणमा रहनुपर्छ, र अलिक वृद्ध भएपछि छोराको संरक्षणमा रहनुपर्छ भने चाहिँ यो आधारमा चाहिँ होला यसले चाहिँ महिला विभेद ल्यायो भन्ने लाग्ला। तर त्यो समयलाई हेर्नुहोस् न, त्यो इतिहासको त्यो समयलाई, जुन समयमा चाहिँ महिलाहरू, अहिलेको समय त महिला हिंसा हुन्छ भने त्यो समयमा महिलामाथि कति अत्याचार हुन्छ, उसलाई प्रोटेक्सनको लागि ध्यान दिनुपर्छ भनेर लेख्नु के गलत हो। त्यस्तै मनुस्मृतिको अर्कोमा चाहिँ बानरप्रस्थ, मोक्ष, सन्यास भनेको चारवटा आश्रमको बारेमा कुरा गरेको छ। ब्रह्मचर्य भनेको 25 वर्षसम्म चाहिँ हामीले पढ्नुपर्छ, ब्रह्मचर्य गर्नुपर्छ। त्यस पछाडि गृहस्थ, त्यस पछाडि चाहिँ गृहस्थ भनेको चाहिँ त्यस पछाडि विवाह र घरायसी कार्य गर्नुपर्छ। बानरप्रस्थ भने चाहिँ समाजसेवा गर्नुपर्छ र सन्यास अन्त्यमा चाहिँ यो संसारका हामी पाहुना हो भन्ने बुझेर यो निवृत्ति हुन खोज्नुपर्छ भन्ने कुरा त्यतिखेर लेखिएको छ। आजभन्दा करिब हाम्रो जीवनको ढाँचा कस्तो हुनुपर्छ भनेर पूर्ण व्याख्या गरेको छ कि मनुस्मृतिले गलत भनेको छ। हो, सबै सत्य भनेको छैन मनुस्मृतिले, किनभने त्यो समयमा भनेका कुरा आजको समय र आजको परिस्थिति र आजको कालसम्म आउँदा होला त्यसले त्यो गलत देखिएला, तर त्यो त्यतिखेरको समयलाई को चस्माले हेर्ने भने त्यो सत्य छ। होला आज हामीले सत्य मानेको भने त आजभन्दा अब 2500 वर्ष पछाडि त सबै गलतहरू धेरै गलत होला नि त। त्यसपछि हामीले गलत संविधान लेख्यौँ त, अहिले हामीले जुन संविधान लेखेछौँ अब को 2500 वर्ष पछाडि यही संविधानलाई कोटेसन गरेर हेर्ने भने के सबै सत्य हुन्छ? त्यसको आधारमा त्यो संविधानै गलत थियो भनेर सकिन्छ? सकिँदैन नि त। त्यस पछाडि राजधर्म, 7 अध्यायमा राजधर्म, 8 कार्य विनिर्णय कुन कार्य कसले गर्ने हो, कामको बाँडफाँड गरिएको थियो, जसमा 4 वर्णको कुराहरू पनि आउँछ, यसको पनि विरोध हुन्छ अहिले हो। त्यो समयमा मान्छे कर्मकै बारेमा थाहा थिएन होइन, अहिले पो हामी काम कर्म गर्छौँ, त्यहीखेर कर्म गर्न मोटिभेट गर्नुपर्थ्यो। त्यही भएर त्यहीखेर चाहिँ 4 कार्यहरू उसको जन्मको आधार होइन कर्मको आधारमा भनेर त्यहीँ भनिएको छ मजाले होइन। यो कुरा त्यही मनुस्मृतिले नै भनेको छ। जो चाहिँ मनुस्मृति पढ्नुहुन्न उनले चाहिँ मात्र एउटा मनुस्मृति मात्रै यो मात्र छ भन्नु भएन, किनभने त्यहीको समयसार ज्ञान विद्वान वैज्ञानिक, अहिले पनि त वैज्ञानिक वर्ग छ, विद्वान वर्ग छन्, त्यहाँ पछाडि राजनीतिक कर्म गर्ने छन्, व्यापारी वर्ग छ, र अनि कर्मचारी वर्ग छन्। त्यसलाई नै त्यतिखेर भनेको छ, जस्तो ब्राह्मण भनेको त्यतिखेर अनुसार चाहिँ विद्वान वर्ग, जसले चाहिँ खोज अनुसन्धान गर्ने, नयाँ नयाँ चिजहरू पत्ता लगाउने, नियमहरू लेख्ने विद्वान वर्ग। त्यसपछि दोस्रो क्षेत्रीय वर्ग, जो लडाइँ लड्ने, राज्यहरू यो गर्ने क्षेत्रीय वर्ग। र दोस्रो वैश्य वर्ग, वैश्य भनेको जसले चाहिँ व्यापार व्यवसाय गर्ने, अनि शूद्र वर्ग भनेको सेवा आदि गर्ने, सेवा आदि गरेको कर्मचारी जस्तो। भनेपछि यो वर्ग त सधैँ छ नि त, यो 4। भनेपछि यदि हामीले चाहिँ यसलाई कन्टिन्यू गरियो भने चाहिँ प्रत्येक आफ्नो जिम्मेवारी पाएर अलिक आर्मी पुलिसमा पनि हुन्छ नि, तेरो ऱ्याङ्क यो, तैँले काम गर्ने यो, तिमीले राम्रो काम गरेको गर्छ नि त। भनेपछि त्यही आधारमा गरिएको थियो, तर त्यो पछि चाहिँ त्यसले चाहिँ जन्म कर्मको आधारमा हुँदा नि जन्मको आधारमा जाँदाखेरि पक्कै पनि त्यसले चाहिँ जातीय प्रथालाई अगाडि बढायो। त्यसको लागि चाहिँ हामी सबै आर्य समाजभित्र हुर्केकाले चाहिँ माफी माग्नै पर्छ। तर यो भन्दैमा ए त्यो गलतै थियो भने होइन, किनभने अहिले पनि कर्मको आधारमा अहिले हाम्रै सोसाइटी, हाम्रै समाज, पृथ्वीको जुन समाजमा हेर्नु, त्यहाँ 4 वर्ण अहिले पनि छ। एउटा विद्वान वर्ण, वैज्ञानिक वर्ण, एउटा सिख ज्ञानको वर्ण, अर्को छ क्षेत्रीय वर्ण, जसले राज्यहरूको नियम नीति नियम गर्छ, राज्यहरू चलाउने। तेस्रो व्यापारी वर्ग अहिले पनि छ, र अहिले पनि शूद्र वर्ग भनेको, शूद्र भनेको अर्को सेवा गर्ने सामान्य कर्मचारी, श्रमिक वर्ग छ नि त। तर यो चारटै बराबर हो भनेर त्यतिखेर पनि भनेको छ, किनभने हरेक चिजको उत्पत्ति विष्णुबाट भएको हुन त भन्दा तपाईँले कहाँ मुखबाट जन्मेको केबाट, मुख भनेको इन्टेलिजेन्स, जसले मुखको कुरा गर्छ, जसले ब्राह्मणीको कुरा गर्छ, लेख्ने कुरा गर्छ। अर्को बाहुबाट जन्मियो भने बाहु भनेको बल, क्षेत्री चाहिँ बलियोले राज्य सञ्चालन गर्छ। अर्को पेटबाट भनेको, पेटबाट भनेको खानको लागि अन्न र धन सम्पत्ति, भने व्यापार वर्गको बारेमा कुरा गर्छ। अर्को पाहु भनेको, पाहु भनेको सेवा गर्ने भनेको हात, बाहु हातले अन्त सेवा गर्छ, हिँडाउँछ, भनेपछि सेवा गर्नको लागि जन्मेको सैनिकहरूको श्रमिक वर्ग हो भनेर यसरी चारवटा चिजलाई उसले एउटै ब्रह्म एउटै विष्णुको भनेर भन्नु के गलत थियो, प्रतीकात्मक रूपमा त्यसरी बुझाइएको नि त। अब यसमै अर्को कुरा गर्नुपर्छ जस्तो लाग्छ। अब यसमै अब भिन्न विभागहरू छ, कर्ण शोधन भिन्न स्वर संस्कारका कुराहरू, प्रायश्चित कुनै गल्ती गर्यो भने त्यसलाई कसरी कानुनी रूपमा लाने भनेको, यो भनेको चाहिँ त्यो बेला आजभन्दा करिब ईसापूर्व 400 वर्ष भनेको अनि त्यो 2400-2500 वर्ष अगाडि, आजभन्दा करिब 2500 वर्ष अगाडि चाहिँ कसरी चाहिँ देशलाई कानुनी रूपमा चलाउने भनेर एउटा बनाएको नियम हो। अब अर्को आउँछ, अहिले संस्कृतिले चाहिँ किन गाई गोरुहरूको पूजा गर्छ, काग कुकुर सर्पको पनि पूजा गर्छ, नागपञ्चमी भन्छ सर्पको पूजा गर्छ, तिहारमा गाई गोरु काग र कुकुरको पूजा गर्छ, किनभने मानव सभ्यतासँगै, किनभने स्ट्रगल फर एक्जिस्टेन्स भने कुनै जीव कुनै न कुनै जीवलाई खाएर त बाँच्छ, तर मिनिमम चिजलाई खाएर आफ्नो जीवन निर्वाह गर्नुपर्छ भन्ने आर्य संस्कृतिको सोच थियो। त्यही कारणले कति आर्य संस्कृतिमा हामीले वैष्णव पनि देख्छौँ जो चाहिँ सामान्य चिजहरू खाएर बाँच्नुपर्छ भने, र किन उसले चाहिँ गाई गोरु काग कुकुर सर्पको पूजा गर्छ भने यो ब्रह्माण्ड चाहिँ हाम्रो मात्र होइन सबैको साझा हो भनेर पूजा गर्थ्यो भने, अर्को त्यतिखेर भर्खर कृषि युगमा थियो, कृषि युगमा खेती नहुने, खेती नहुएपछि उसलाई चाहिने पौष्टिक पदार्थहरू चाहिँ गाईहरूबाट आउने, हामीले इतिहासमा हेऱ्यौँ भने गाईको सुरुवात सुरुमा र भैँसीको पछाडि पाउँछौँ, र गाईबाट गोरु जन्मिने, गोरुबाट खेती हुने, त्यहाँनिर कृषिलाई कर्मलाई अगाडि बढेर आफ्ना पुर्खाहरू चाहिँ पछिसम्म चाहिँ मान्छेका पुर्खाहरू रहिरहन् होइन, गाईबाट दुधहरू खाउन् र गोरुले चाहिँ खेती गरेर बाउको बुवा जस्तो पिता जस्तो रूपमा खेती गर्न सहयोग गरेर कृषि कर्मलाई अगाडि बढाउँछ, गाईले दुध दिन्छ र त्यसबाट प्रतिकार गरेर हाम्रा पुर्खाहरू चाहिँ पछिसम्म बाँच्ने भएको कारणले जसले हामीलाई बचाउँछ त्यो माता पिता हो, माता तथा पिता मान्नुपर्छ भन्ने धारणा आर्य संस्कृतिमा छ। त्यही कारणले त आर्य संस्कृतिले धरतीलाई माता मान्छ, गाईलाई माता मान्छ, आफ्नो जन्म दिनेलाई माता मान्छ, कर्म दिने मातालाई पनि माता मान्छ, अनि गुरु पत्नी गुरु हामीलाई ज्ञान दिने आमालाई पनि गुरु आमालाई पनि माता मान्छ, यस्ता माता मान्छ। अनि कागलाई किन, कागले सूचना ल्याउने, कुकुरले चाहिँ हाम्रा चिजहरूलाई संरक्षित गर्ने, हाम्रा गाई गोरुहरूलाई चाहिँ संरक्षित गर्ने होइन, यो कारणले आर्य संस्कृतिले यिनीहरूलाई पूजा गर्दथ्यो। र आर्य संस्कृतिको अलिक किन विरोध गरिन्छ क्या, मलाई अचम्म लाग्छ, कृषि नै जीवन थियो होइन, त्यही भएर यो चिजहरूलाई त जोगाउनुपर्छ, यो जोग्यो भने हामी जोगिन्छौँ, गाई गोरु जोग्यो भने कृषि कर्म जोगिन्छ, कृषि कर्मबाट आफ्नो प्राण जोगिन्छ भनेर यसलाई जोगाउँदै आएको हो। त्यही कारणले गाई गोरु हाम्रो इतिहाससँग जोडिएको चिज हो। अतिथि देवो भव भन्छ, जसले चाहिँ अतिथिलाई देव मान्छ, वसुदैव कुटुम्बकम, सबै विश्वका हामी सबै चाहिँ यो वसुदेवका कुटुम्ब हुन्, यो विश्व जसले बनायो त्यसकै कुटुम्ब मात्र हौ, यो साझा हो भनेर जसको धारणा छ, जसले सबै भन्छ सुखी हुन्छ, सबै खुसी हुन् भन्छ, जसले चाहिँ वर्ण विभाजन गरेको छ कर्मको आधारमा, यसका धेरै प्रमाणहरू छन्। स्त्रीलाई पनि सम्मान देवी जस्तो दिनुपर्छ, अनि तुलसी बर पिपल रोप्न प्रेरणा दिन्छ, जसले कुश रोप्न प्रेरणा दिन्छ होइन, पर्यावरणको लागि काम गर्नुपर्छ भन्छ, जसले धर्म अर्थ काम मोक्ष जीवनमा चाहिँ धर्म भनेको शिक्षा स्वभाव, अर्थ भनेको पैसा, काम भनेको समाज सेवा र मोक्षको लागि भनेको ईश्वर भक्ति र यो ब्रह्माण्डको ज्ञान मोक्ष प्राप्त गर्नुपर्छ भनेर जीवनलाई जसले बुझेको छ, जुन आर्यसजीले बुझेको छ त्यो कसरी गलत हुनसक्छ, जसले चाहिँ गणित विज्ञान र आविष्कार गरेको छ, जसले पृथ्वी जल तेज वायु आकाश दिशा शक्ति सूर्य चन्द्र र यो प्रकृतिलाई नै देव मानेर पूजा गर्छ होइन, जसले इन्टरमिडिएट फास्टिङ अनन्तस्वरूप व्रत दान सरल जीवन योग र ध्यानलाई चाहिँ आफ्नो संस्कार बनाएको थियो, हो आज आएर आर्य संस्कृतिका व्यक्तिहरूले भेदभावको भावना ल्याएका छन्, जातीय प्रथाहरू ल्याएका छन्, महिला शोषण गरेका छन्, ऊ यो आज गलत छ, आजको हाम्रो संस्कृति, आजको हाम्रो समाज गलत छ, आजको हाम्रो संविधान कमजोर भएको हुन्छ, तर यो कारणले गर्दा हाम्रा ऋषिहरू सबै गलत हो भन्न मिल्दैन। सुर महाजन पदको समय र ऋषिहरूको समय वैदिक काल हेर्ने हो भने ऋषि कणा जसलाई चाहिँ परमाणु एटमको आविष्कारक मानिन्छ पश्चिमी जगतभन्दा पहिले, ऋषि भारद्वाज जसलाई चाहिँ विमान अथवा वायुयानको कल्पनाकार मानिन्छ, ऋषि बोधियान जसलाई चाहिँ ज्योमेट्रीको विज्ञ मानिन्छ, ऋषि भास्कराचार्य जसले चाहिँ न्युटनले भन्दा अगाडि गुरुत्वाकर्षण अथवा ग्राभिटीको बारेमा बताएको र सूर्य चन्द्रहरूको ग्रहण कसरी लाग्छ भनेर उनले व्याख्या गरेको पाइन्छ, ऋषि पतञ्जली जसले केमिस्ट्री र शिक्षा शास्त्रका बारेमा धेरै ज्ञानहरू लेखेको पाइन्छ, ऋषि चारक जसले चाहिँ चरक संहिता अथवा चिकित्सा शास्त्र औषधि विज्ञानको बारेमा कुरा गरेका छन्, ऋषि सुषुप्त जसले चाहिँ सर्जरी पहिलोचोटि सर्जरीको आविष्कारक भनेर पनि उनलाई बुझिन्छ, जब सर्जरीको सुरुवात आधुनिक अनुसार 400 वर्ष पहिले मात्र हुँदाखेरि 2600 वर्ष पहिले नै सर्जरीको आविष्कार गर्ने त्यस्ता महान ऋषिहरूको समाज केही गलत हुनसक्छ, ऊ आज आएर हामीले हाम्रो संस्कृतिलाई नबुझ्दाखेरि, हामीले आर्य संस्कृतिसँग नबुझ्दाखेरि यस्तो यो हुन भएको हुनसक्छ र हामीले नै विभिन्न गलत गरेका हुनसक्छ। आर्यको अर्थ पनि हेर्ने हो भने एक किसिमको विद्वान वर्ग, जाहिरिलो वर्ग, केही कर्म गर्ने वर्गहरूको लागि दिने वर्ग हो, तर अहिले आएर यिनै वर्गभित्र लोभी पापी व्यभिचारी भएको कारणले गर्दा नै हामी गलत भएका हौँ। अब मनुस्मृतिमा लाई गलत भन्छ, मनुस्मृतिले धर्मको बारेमा के भन्छ भन्दाखेरि धर्मका 10 लक्षण हुन्छन्, धृति क्षमा दमो तेस्य शौच इन्द्रिय निग्रह धीर विद्या सत्यम अक्रोधम दशकम धर्म लक्षण मनुस्मृतिले भन्छ। यो मनुस्मृतिका 10 लक्षण छन्, धैर्य रहनु, क्षमा गरिदिनु, आफूलाई संयम राख्नु, कसैको चोरी नगर्नु, स्वच्छता अपनाउनु, इन्द्रियहरूलाई आफ्नो वशमा राख्नु, बुद्धि बढ्ने चिजहरू गर्नु, विद्या झन्डै लिन खोज्नु, सत्यको पछि लाग्नु र क्रोध नगर्नु, अक्रोध रहनु नै धर्म हो, धर्मको लक्षण हो भन्छ। यसले त कुनै जातीय अथवा मानवले जन्मेको धर्मको बारेमा त कुरै गर्दैन। त्यही आर्य संस्कृति भित्रको कसरी गलत भयो भनेर भन्ने मनुस्मृतिकै बारेमा भन्यो भने जन्मको आधारमा होइन, जहाँ वर्णको आधारमा चाहिँ हामीले मान्नुपर्छ भनेर श्लोक 12:109, 12:114, 9:335, 10:65, 2:103, 2:155, 2:158, 2:148, 2:28 सबैतिर यही पाइन्छ। स्त्रीलाई पनि पूजा गर्नुपर्छ, उनलाई आधिकारिक सम्मान दिनुपर्छ, उनलाई कुनै पनि शोक दिनु हुँदैन, सधैँ प्रसन्न राख्नुपर्छ, सम्पत्तिमा विशेष अधिकार महिलाको हुनुपर्छ भनेर भन्छ। 2:198-2:115 श्लोकसम्म स्त्रीको बारेमा कुरा उठाएको छ। श्लोक 3 सबैको लागि शिक्षा हुनुपर्छ भन्ने कुरा उठाएको छ, सबै समान शिक्षा हुनुपर्छ। 3:56-2:92 राजाले कस्तो गर्नुपर्छ, राजा र प्रजाको सम्बन्ध कस्तो रहनुपर्छ भन्ने कुरा 8:168 छ। भनेपछि यो त्यतिखेरको समयमा शिक्षाको बारेमा, महिला अधिकारको बारेमा, राजाको कर्तव्यको बारेमा, यो ब्रह्माण्डको बारेमा, उत्पत्तिको बारेमा, आफ्नो कर्मको बारेमा, जीवनको बारेमा बोल्नु के गलत हो र होला? मनुस्मृतिले उठाएको चिजहरू चाहिँ आज आएर जातीय प्रथाको रूपमा हाम्रो कारणले, त्यो लेखेको कारणले नै देखेर त एउटा माझी पुत्र, एउटा माझी मजिनीको गर्भबाट जन्मेको वेदव्यास महान ऋषि छन् भनेपछि त्यतिखेर जातीय प्रथा त हामीले पछि ल्याएको हो। तिनीहरू भन्छ, त्यसले नि भन्छ, जन्म न जायते सूत्रम कर्मणाम दुई जो उत्तर, जन्मिँदा सबै हामी ब्राह्मणबाट जन्मियोस्, क्षेत्रीबाट जन्मियोस्, अथवा वैश्यबाट जन्मियोस्, अथवा शूद्रबाट जन्मियोस्, ऊ जस्तो कर्म गर्नेबाट जन्मियोस् ऊ शूद्रै हुन्छ, तर ऊ शूद्रको ऊ सेवा गर्ने योग्य मात्र हुन्छ, तर जब उसले कर्मको आधारमा होइन, जन्म त जाति सूत्र कर्मणा दुई उच्चति, जब उसको कर्म कुन खालको कर्म गर्छ त्यसकै आधारमा उसको स्वभाव र उसको वर्ण बन्छ भनेको छ होइन। यो कुराहरू गर्ने आर्य संस्कृति पक्कै पनि गलत होइन होला भन्ने भन्छु। अब मैले यो आर्य संस्कृतिको बारेमा भनिरहँदा तपाईँलाई चाहिँ यो विद्वान जस्तो मान्छे पनि त्यही रुढिवादी कुरा गरेर त्यसलाई नै बचाउ गर्दो रहेछ भन्ने लाग्दो. तर होइन, मैले चाहिँ हाम्रा ती महान ऋषि र यो विशाल ब्रह्माण्ड मैले ब्रह्माण्डबाट सुरुवात गरेर इतिहास जोडेको छु. उसरी एउटा विशाल ब्रह्माण्डका ग्यालेक्सी ताराहरूबाट एउटा सूक्ष्म हाम्रो ग्रह र ग्रहकोमा पनि कमेटको एट्याकबाट आएको पानीबाट बनेको एक अंशीय र एककोशीय बहुकोशीय हुँदै स्तनधारीबाट बनेको आज जीवलाई चाहिँ आज आएर चाहिँ आफ्नै भाषा लिपिको संरक्षण गर्नुपर्छ भन्ने कुराको ज्ञात हुनु राम्रो. तर त्यसो लाने एउटाले अर्कोलाई अट्याक गर्नु र पहिचानकै विरुद्धमा अर्कोलाई चाहिँ मास्नै पर्छ र सत्यतालाई चाहिँ मास्नुपर्छ भन्ने कुरा, सत्यताको सधैँ जित हुनुपर्छ. न्याय, सत्य, विज्ञान, स्वधर्म, प्रेम, करुणाको जित हुनुपर्छ. त्यही भएर हामीले यो चिजको बारेमा एकदम संयम हुनुपर्छ. किनभने हामी सबै एउटै एक कोषीय जीवबाट आज हामी स्तनधारी हुँदै यस्तो महामानव भएका छौँ, मानव अवस्थामा आएका छौँ. यसैमा हामी कृतज्ञ हुनुपर्छ भन्ने कुरालाई चाहिँ म यहाँ भन्दै आजको पोडकास्ट अलिक लामो पनि भयो जस्तो लाग्छ, होइन. अब हामीले महान ऋषिहरूलाई बिर्सन हुँदैन. ऋषि प्राणिनी जसले भाषा, व्याकरण, भूगोल र संस्कृतिको बारेमा लेखेर हाम्रो समाजलाई अगाडि बढाएका थिए, महर्षि अगस्त, जसले चाहिँ एकचोटि थोमस अल्वा एडिसनले चाहिँ बिजुलीको बल्ब पत्ता नलाग्दाखेरि चाहिँ उनले एउटा संस्कृतको श्लोक सम्झिँदै सुतेको र बेलुका चाहिँ उनले विद्युतको बल्ब बनाउन सफल भएको भन्ने कुराहरू भनेका छन्, जसको आधारमा पनि हाम्रो आर्य संस्कृति कति महान थियो भन्ने कुराहरू हामीले भन्न सक्छौँ. त्यस्तै तिरैबाट महर्षि अगस्तले चाहिँ विद्युत उत्पादन गर्ने तरिका बताएका छन्, त्यही उनलाई चाहिँ ब्याट्री, आधुनिक ब्याट्री अथवा बोल्टका पिता पनि मानिन्छ, होइन. तर महान वैज्ञानिक र महान ऋषिहरूलाई चाहिँ हामीले एउटा आर्यमै जन्मेको कारणले गर्दा उनीहरूलाई बिर्सिने र सबै गलत भन्नु हुँदैन होला. हिजोको संस्कृति, हिजोको धर्म र गर्दै आएको चलनहरूबाट कहिले पनि शास्त्र गलत हुँदैन, तर त्यसलाई चलाउने व्यक्तिको गलत नियतका कारणले गलत भएको हुनसक्छ. जस्तै जातीय प्रथा, जस्तै जिउँदै जलाउनु पर्ने सती प्रथा, छाउपडी प्रथा, विभिन्न प्रथाहरू त जन्मे नि त हो. यसको लागि चाहिँ सम्पूर्ण आर्य समाजमा हुर्किएका हामी आर्य संस्कृति बुद्धि आकाले माफी माग्नुपर्छ, किनभने हामीले गलत हाम्रा पुर्खाहरूले र त्यहाँको समाजले गलत गरेको छ. त्यो समाजै यसको लागि माफी माग्नुपर्छ भन्दै आजको पोडकास्टबाट म बिदा हुन चाहन्छु. सबैमा एकताको र प्रेम र भाइचाराको सम्बन्ध बढ्दै जाओस्, हामी सबै एक हौँ भन्ने भावना र मानव बन्नुपर्छ भन्ने भावना रहोस् र आफ्नो स्वधर्म, श्री पानीको धर्म, तरलता, आगोको धर्म, उष्णता, पवनको, वायुको धर्म, शीतलता, पहिला एउटा मानवको धर्म, सेवा, प्रेम, करुणा, सबैलाई एकता गर्ने होस् र विश्वलाई चाहिँ हामीले जोड्न सकौँ भन्दै आजको यस पोडकास्टबाट बिदा हुन चाहन्छु. ओम सर्वे भन्छु सुखिना. ओम तत्सत्.